الحمد لله رب العالمين والصلاة والسلام على أشرف الأنبياء والمرسلين وعلى آله وأصحابه أجمعين. أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. من عمل صالحا من ذكر أو أنثى وهو مؤمن فلنحيينه حياة طيبة ولنجزينهم أجرهم بأحسن ما كانوا يعملون. وقال النبي صلى الله تعالى عليه وسلم: يا أيها الناس، إن الدنيا حلوة خطرة، فإن الله مستخلفكم فيه فينظر كيف تعملون. فاتقوا الدنيا واتقوا النساء. أو كما قال عليه الصلاة والسلام. قابل احترام بزرگوں اور بھائیوں دوستوں، اللہ جل جلالہ اپنا وعدہ دے، ہمیں اس دنیا میں بہت مختصر وقت لے کر بھیجا ہے اور ہے مختصر، لیکن اس کا ایک لمحہ بہت ضروری ہے، اس لیے کہ اس دنیا کی زندگی کے بعد اصل زندگی جس کو ہم کہتے ہیں وہ آخرت کی زندگی ہے. اس زندگی میں جو فیصلے ہوں گے وہ اسی دنیا کی زندگی کے اوپر دار بتا رہے. نبی کریم صلی اللہ علیہ وسلم نے دونوں زندگیوں کی مثال دے کر سمجھایا کہ دیکھو اصل زندگی تو آخرت کی زندگی ہے، اصل کامیابی وہاں کی کامیابی ہے اور اصل ناکامی وہاں کی ناکامی ہے. جو وہاں کامیاب ہو گیا وہ ہمیشہ کی کامیاب ہے، اور نعوذ باللہ اللہ کی پناہ اللہ کی حفاظت فرمائے جو وہاں ناکام ہو گیا اس کو بھی ہمیشہ کی ناکامی ملے گی. کیونکہ آپ نے حدیثوں میں فرمایا ماں بالموت جنت و النار، کہ موت کے بعد ہر انسان کے لیے آخرت کی زندگی میں دو گھر کے علاوہ تیسرا کوئی گھر نہیں ہے. وہ دو گھر میں بھی ایک گھر ملے گا، یا تو جنت میں ملے گا یا دوزخ میں ملے گا. آخرت کی زندگی کا سال و مدار اس دنیا کی زندگی پر ہے. اور آپ نے مثال سے سمجھایا کہ کوئی آدمی سمندر کے کنارے پر چلا جائے اور اپنی انگلی پانی میں ڈال کر نکال جائے، تو انگلی کے ساتھ جو پانی کے چند قطرے ہیں وہ دنیا میں آنے والے ہر انسان کی دنیا کی زندگی کی مثال ہے. اور اربوں خربوں کروڑوں جو قطرے سمندر میں ہے وہ انسان کی آخرت کی زندگی کی مثال ہے. اس لیے ہمیں زندگی بنانے کے لیے نہیں ہے، زندگی گزارنے کے لیے نہیں ملی. زندگی تو ہر مخلوق کی گزرتی ہے، کتوں کی، بلوں کی، بندروں کی، پھاڑ کھانے والے بھیڑیوں کی، چرندوں کی، پرندوں کی، ان کی بھی صبح ہوتی ہے، شام ہوتی ہے، جب رات کو اندھیری ہو جاتی ہے تو سارے جانور بھی سو جاتے ہیں. اور جیسے ہم کل پھر کر کے اپنی روزی کو تلاش کر لیتے ہیں، ایسے جانور بھی پھر کر کے اپنی روزی کو ڈھونڈ لیتے ہیں. اور ہم اپنا پیٹ بھر لیتے ہیں، جانور بھی پیٹ بھر لیتے ہیں. ہمارے یہاں بچے پیدا ہوتے ہیں، جانور کے یہاں بھی کئی بچے پیدا ہوتے ہیں. سگر کھانا پینا گھومنا پھرنا راتوں کو سو جانا اور بچے پیدا کرنا، اگر اسی کا نام زندگی ہے تو یہ سارے کام تو جانور بھی کر لیتے ہیں. تو پھر ہمارا جو اشرف المخلوقات ہے ہونے کا مطلب کیا ہے؟ کہ ہمارے بارے میں قرآن نے چار چار قسمیں اللہ نے کھائی ہیں: وطی و زیتون و طور سینین و حد البلد العلیم. انجیل کی قسم، زیتون کی قسم، مکہ شہر کی قسم، طور پہاڑ کی قسم، ہم نے انسان کو بہت ہی خوبصورت بنایا ہے، اشرف اور افضل بنایا ہے. ورنہ قرآن نے بنی آدم، ہم نے انسان کو معزز و مکرم بنایا ہے اور دنیا کی ساری مخلوقات کے اوپر ہم نے اس کو فضیلت دی. مسئلہ زندگی کے بنانے کا ہے، گزارنے کا نہیں ہے. گزرے گی تو سب کی، اچھا عمل کریں گے تو بھی گزرے گی اور برے عمل کریں گے تو بھی گزرے گی، لیکن کسی زندگی پر دارو بنا رہے ہیں. اچھا خالی آخرت میں نہیں، دنیا میں بھی اللہ تعالیٰ نے فیصلہ سنا ہے دونوں لائن سے. دیکھو मैंने एक आयत तो पढ़ी, एक आयत फिर से दोबारा पढ़ता हूँ दूसरी आयत। एक आयत तो पुत्रे में पूरी पढ़ी, उसमें अल्लाह ताला शान फरमाते हैं मन हल्दी नी उत्साह, जो भी मर्द जिस जमाने का हो, जिस रंग का हो, जिस बिरादरी के ताल्लुक हो, जिस इलाके का रहने वाला हो, काला हो, गोरा हो, मर्द हो, औरत हो, जो भी मर्द और जो भी औरत अपने दिल का यकीन सही बना ले और बदन से निकलने वाला अमल, उसका देखना, उसका बोलना, उसका कमाना, उसका खर्च करना, उसके घर की शादी, उसका चलना, उसका सोना, उसका जागना, जिंदगी के हर शोबे में वो अपने अमल अल्लाह को राजी करने वाला बना ले, तो अल्लाह ताला के लिए आखिरत में तो बहुत ऊंचा पदवा देंगे, लेकिन दुनिया में उनको बाकी का जिंदगी नसीब फरमाएंगे। दुनिया में पाक साफ सुथरी जिंदगी देंगे, जिस जिंदगी को सरकार मदीना सल्लल्लाहु अलैहि वसल्लम ने दुआओं में हमें सिखाया है कि दुआओं में पाक जिंदगी मांगो। अल्लाहुम्मा इन्नी अस्अलुका इश्रत नतीजतन, ए अल्लाह मैं तुझसे पाक साफ सुथरी जिंदगी का सवाल करता हूँ। ये जिंदगी मिलेगी ईमान और अमल वालों को, वहां रंगों रूप को नहीं देखा जाता और वहां अमीरी गरीबी को नहीं देखा जाता। अल्लाह की यहाँ तो हिदायत वाली जिंदगी देखी जाती है, और हिदायत पर है कौन गुमराही पर है, हिदायत पर है अगर गरीब से गरीब आदमी और काले से काला बदसूरत भी है तो अल्लाह के नजदीक को सबसे ज्यादा महबूब है, और अगर गुमराही पर है और बहुत बड़ा राजा और सरदार और एजुकेटेड और सब कुछ उसके पास है, डिग्रियां भी है, सब कुछ है, लेकिन जिंदगी गुमराही वाली है, तो अल्लाह ऐसे लोगों से नाराज है। इसलिए एक हदीस में पढ़ी, एक हदीस में सरकार मदीना जाकर औरतों के बारे में फरमा रहे कि एक काली बदसूरत दीनदार औरत, ध्यान से सुनना, एक काली बदसूरत दीनदार औरत अल्लाह की नजरों में हजार बेदी खूबसूरत औरतों से ज्यादा महबूब है। अल्लाह के रंग रूप को नहीं देखा जाता, अमीरी गरीबी को नहीं देखा जाता, वहां तो हिदायत पर भी जिंदगी नहीं दी जाती, वहां कोई रिश्ता नहीं है बस। तो ये दो आयतों में हफ्ता और शानों ने साफ फैसला सुना दिया है कि जो भी मर्द और जो भी औरत ईमान और अमल वाली जिंदगी गुजारेंगे, चाहे कौन सी राशि से इनका ताल्लुक हो, मालदार हो, गरीब हो, काले हो, खूबसूरत हो, अगर ये ईमान और अमल वाली जिंदगी गुजारेंगे तो हम दुनिया में उनको पाकीज़ा जिंदगी नसीब फरमाएंगे। और मुफस्सिरीन पाकीज़ा जिंदगी के बारे में फरमाते हैं उसको दुनिया में तीन नियमतें मिलेगी, जिन तीन नियमतों के लिए दुनिया में हर इंसान आज तरस रहा है। वो तीन नियमतें कौन सी है? एक दिल में चैन सुकून अल्लाह डाल देंगे, तमाम गमों से, फिक्रों से, टेंशनों से अल्लाह उसके दिल को भारी कर देंगे, दिल से चैन सुकून डाल देंगे। और अल्लाह ताला ने डंके की चोट ऐलान कर दिया है, एक दुनिया के इंसानों न तुम्हारी दौलतों में, न तुम्हारे डिग्रियों में, न तुम्हारे बंगलों में, न तुम्हारे मकानों में, न तुम्हारी रोजगारी में चैन सुकून है ही नहीं। चैन सुकून मैंने रखा है मेरी याद में, अल्लाह बोलो, इन लोगों को के कानों से सुनो, तुम्हारे दिलों का चैन और सुकून तो मेरी याद ही नहीं मिलेगा। इसके अलावा कोई रखता है आदमी ग्रामर के अहतमान से भी, हालांकि ऐसा होना चाहिए कायदे के मुताबिक, अला तत्मिल्ला ऐसा होना चाहिए कायदे के अहतमान से, ग्रामर के अहतमान से ऐसा अला तत्मिल्ला। लेकिन अल्लाह ताला ने तत्मिल्लूम को पीछे बयान किया और फिजिकल्ला को पहले बयान किया, अला फिजिकल्लाम, इसका माना ताकीद के साथ हो जाता है कि दुनिया की सारी खास फैसला लो और सारी दुनिया में अपने चैन सुकून के लिए कन्याकुमारी जाओ, कश्मीर जाओ, दुबई जाओ, सब जगह जाओ और सारे अस्पताल इख्तियार कर लो, कोई अस्पताल में दिलों का सुकून नहीं है सिवाय अल्लाह की याद और अल्लाह के जिक्र। अल्लाह की याद ही में तुम्हारे दिलों का चैन सुकून, अल्लाह का दिलों का चैन सुकून मिलेगा ईमान और अमल वाली जिंदगी में। दूसरा इनाम अल्लाह ताला दुनिया की जिंदगी में बरकत और रिस्क के रोजी में अल्लाह बरकत डालेगा। रोजी की बरकत का ये माना नहीं है कि ज्यादा इनकम नजर आ रही हो, कि रोजाना की 50,000 कमाई कर रहा है, रोजाना का 1,00,000 रुपया कमा रहा है। ज्यादा इनकम को बरकत देंगे दे, थोड़ी रोजी में सारे काम अल्लाह पूरे कर देवे और किसी का मोहताज न रखे, ये बरकत वाली रोजी है। इसलिए जो थोड़ी रोजी पर राजी हो जाता है अल्लाह कयामत के दिन उसके थोड़े अमलों पर राजी हो जाएगा। और एक हदीस में फरमाया कि वक्त भी मैं कसम अल्लाह बोला तब उन पद ना कि अल्लाह की तकसीम की हुई यानी तेरी तकदीर की रोजी पर राजी हो जा तो अल्लाह ताला शान हो तुझे सबसे बड़ा मालदार बनाएगा, यानी तू सबसे बड़ा मालदार बन जाएगा। तो अल्लाह की रोजी पर अगर सबसे मुकद्दर की रोजी पर राजी हो जाए तो महान मेरे बुजुर्ग और भाइयों एक जिंदगी जो ईमान और अमल वाली है तो अल्लाह ताला ये दूसरा इनाम रोजी में बरकत का देंगे और तीसरा इनाम अल्लाह ताला वल मोहब्बत फी कुलूबिन नास के सारे लोगों के दिलों में अल्लाह मोहब्बत डाल देंगे, कोई दुश्मन नहीं रहेगा, कोई नफरत नहीं करेगा। और ये तीन नेमत ऐसी है आपको दुनिया की किसी मार्केट में नहीं मिलेगी और करोड़ों रुपए खर्च करने की बात नहीं मिलेगी। दिलों का चैन सुकून, रोजियों में बरकतें और आपस की मोहब्बतें, ये तीन चीजें सिर्फ अल्लाह के खजाने में है और ईमान और अमल के रास्ते से अल्लाह देंगे। उसके मुकाबले में मेरे भाइयों दोस्तों बुजुर्गो अल्लाह ताला ने दूसरी जगह फरमाया वमन फावरा बिजली फकीर मदीशा के जो मेरे गीत को पीठ दिखाएगा यानी मेरे गीत पर अमल नहीं करेगा, मेरे हुक्मों पर नहीं चलेगा तो मैं उसकी दुनियावी जिंदगी तंग कर दूंगा, दुनियावी जिंदगी तंग कर दूंगी। इधर गीत पर चलेंगे ईमान और अमल वाली जिंदगी बनाएंगे तो तीन इनाम मिलेंगे और दीन पर नहीं चलेंगे अल्लाह के हुक्मों को तोड़कर जिंदगी गुजारेंगे तो अल्लाह दुनियावी जिंदगी तंग कर देंगे। दुनियावी जिंदगी को तंग करने का मतलब यह है कि अल्लाह ये तीन नेमत अगर होती तो छीन लेंगे, दिलों में से चैन सुकून को अल्लाह छीन लेंगे, रोजी में से बरकत को अल्लाह छीन लेंगे और आपस की मोहब्बतों को अल्लाह नफरतों से बदल देंगे। अल्लाह हम सब की इन तीनों बलाओं से हिफाजत फरमाए। जिंदगी जब ईमान और अमल वाली नहीं होगी तो अल्लाह ताला दुनिया में ये तीन परेशानियों को डालेंगे। अक्सर आप नजर में सुना होगा हमारा बयान में अक्सर ये बात फरमाते हैं कि जब मुसलमान गुजर करते हैं तो अल्लाह ताला उनके कारोबार में पहले परेशानियां डालते हैं, कारोबार में रुकावट आती है, रोजी में एकदम ब्रेक लग जाती है। अब यह समझ जाना चाहिए कि मेरी जिंदगी गलत रूप पर चली गई। इसलिए हजरत आसमा रजी अल्लाह ताला का कौल है कि मुझे सामने गाली भी होता है तो मैं फौरन सर पकड़ के बैठ जाती हूँ, या अल्लाह आज के दिन में मेरे से कौन सी चूक हो गई जिसके बदले में तुझे मेरे सामने दर्द दे रहा। हम लोग तो दूसरों को दोषी बना दे, इसने कराया होगा, इसकी नजर लग गई, इसने कुछ कर दिया, इसका चेहरा देखा, इसकी आंख मेरा ऐसा दुकान बिगड़ गया, नाउस बिगड़ा बिगड़ा। दूसरों को दोषी न बनाया वरन के साथ अल्लाह फरमा के वहां सबकी मुसीबत सभी पर कसबत नहीं दी को वह अफवाह कर दी मुसलमानों तुम्हारे ऊपर दुख मुसीबतें आ रही है, नागवारियों के हालात आ रहे हैं, वो तुम्हारे अपने हाथों की कमाई अल्लाह कह रहे हैं, अपने हाथों की कमाई। और इसके लिए मैं आपको आपके सामने सैकड़ों दलीलें पेश कर सकता हूँ, सैकड़ों दलीलें कुरान अजीज से पेश कर सकता हूँ। पहली दलील तो ये अल्लाह खुद कह रहे हैं जो कुछ मुसलमानों पर मुसीबतें आ रही है वो उनकी बदामालियों की लफ्ज से आ रही है। और आगे फरमाया भैया वो अंतर मेरे बंदो हर गलती पर मैं पकड़ नहीं करता, बहुत सारी गलतियां तो मैं दर गुजर करता हूँ। एक जगह फरमाया बीमा बीमा कसम हो दोनों दोनों लफ्ज है। अगर अल्लाह ताला लोगों की हर गलती पर पकड़ करने पर आए तो इस गलती पर कोई इंसान तो क्या जानवर भी बाकी नहीं रहेगा, इतनी मुसीबतों की बारिश होगी। हर गलती पर अगर पकड़ हो जाए मां तरह आएगी जवाब बनी, एक जानवर भी दुनिया में बाकी न रहे अगर हर गलती पर अल्लाह पकड़ करने पर आ जाए। अब देखो कितने पीछे बेनमाजी है, अगर सब बेनमाजों को फरिश्ते आकर लड़ने से पिटाई शुरू कर दे तो फिर क्या हुआ? या जिस बस्ती में ज्यादा बेनमाजी है उस बस्ती में अल्लाह उनमें अजाब दे दे तो आसमान से हाथ बरसा दे तो सबका सत्यानाश हो जाए, सबका विनाश हो जाए। लेकिन अल्लाह बहुत गफूर रही है, रहमती सबक अल्लाह गजबी कि हर हर वक्त मेरे गजब पर मेरे गुस्से पर मेरी रहमत जारी रहती है, अल्लाह की रहमत जारी रहती है। वो बहुत गफूर रही है। सौ साल तक बुत परस्ती करने वाला और बुतों को पुकारने वाला या सनम या सनम या सनम या सनम पुकारा है और भूल से ये बात की जा रही या समझ तो फौरन अल्लाह ने कहा लब्बे की आपकी मेरे बंदे ने हाजिर हुआ। कई सालों से अपने बुतों को पुकार रहा था, कोई जवाब नहीं मिल रहा था और गलती से इरादा पूर्वक नहीं गलती से निकल गया या समझ अल्लाह को बोल रहा है उसकी समझ की सिफत के साथ। फरिश्तों ने कहा या अल्लाह इसने तो गलती से तुझे पुकारा है, क्या गलती में पुकारे या जानबूझ कर पुकारे? अगर गलती में भी ये पुकारे और मैं इसका जवाब न दूं तो मेरे और उसके बुतों में क्या फर्क? अल्लाह ने माफ कर दिया। तो अल्लाह जैसे शाहू बड़ा गफूर रहीम है, लेकिन क्या बंदों की तरफ से जब गफलत होती है अल्लाह की नाफरमानी होती है तो मौलाना फरमाते हैं कि पहले अल्लाह ताला कारोबार में परेशान में डालते हैं कि जब कारोबार से अगर चौकन्ना नहीं होता और अल्लाह की तरफ रुझू नहीं करता और गलत जिंदगी से सही जिंदगी पर नहीं आता तो अल्लाह ताला परेशानी को आगे बढ़ा करके घरवालों के अंदर डाल देते हैं। आपस में मोहब्बतें जो होती है बेटों में भाइयों में बीवी बच्चों में उनमें नफरतें डाल देते हैं। क्यों? नफरतें और मोहब्बत सिर्फ अल्लाह करते हैं, न दौलत से मोहब्बत आती है न दौलत चली जाने से नफरत आती है, मोहब्बत और नफरत अलग आती है। इन नदी नाम अनुभव सैयद वालूर रहमान मुद्दा ये बेशक ईमान वाले और नेक अमल वाले रहमान उनके दिलों में लोगों के दिलों में उनकी मोहब्बत को डालते हैं। एक हदीस में नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि तू मेरी सुन्नतों पर अमल करेगा अल्लाह उसको चार इनाम से नवाजेंगे। नंबर एक अल मोहब्बत के नेक लोगों के दिलों में अल्लाह उसकी मोहब्बत डाल देंगे, सुन्नतों पर चलने वालों नेक लोगों के दिलों में अल्लाह मोहब्बत डाल देंगे। वल हैबत के कुलूबिल फजरा और फासिक और फाजिर लोगों के दिलों में अल्लाह रौब डालेंगे, सुन्नतों पर चलने वालों रौब डालेंगे। वसाहत फिर रिस्क और अल्लाह ताला उनकी रोजियों में वसअत और बरकत दे देंगे। और चौथी बात बताई वसाहत फिर दीन के कैसे भी नागवारियों के हालात होंगे अल्लाह उनको दीन पर साबित कदम रखेंगे, इनके कदम डगमगाएंगे नहीं। ईमान पर चाहे कयामत का करीब का दिन आ जाए और कैसे भी बेदीनी की हालत आ जाए और कैसे भी मुखालिफ हालत आ जाए مخالف حالات میں سنتوں پر چلنے والے ایمان اور دین پر ثابت قدم ہے, دین پر ثابت قدم ہے. تو فرمایا کہ دوسری پریشانی اللہ تعالیٰ آپس میں نفرتوں کی ڈال دیتے ہیں کہ بیوی کے ساتھ کتنا احسان کرے گا پھر بھی اسے ناراض رہے گی, اپنے بچوں کو اتنا مار دے گا پھر بھی بچے ناراض رہیں گے, دشمنی پیدا ہو جائے گی, نفرت پیدا ہو جائے گی. اگر یہاں سے بھی مسلمان اپنی زندگی کے روح کو صحیح نہیں کرتا تو تیسری پریشانی اللہ دلوں میں ڈال دیتے ہیں کہ ان کو چین ہی نہیں آتا, نہ گھر میں چین آتا ہے, نہ دکان پر چین آتا ہے, نہ دوستوں میں چین آتا ہے, نہ بیوی بچوں کو لے کے گھومتے جاتے ہیں وہاں کوئی جگہ چین ہی نہیں آتا, اور ڈاکٹروں کے پاس پیسوں پر پیسے خرچ کرتے ہیں, رپورٹ پر رپورٹ نکالتے ہیں, باپوں کے چکر کاٹتے ہیں, کسی نے پسٹر کیا ڈاکٹر بھی کہتے ہیں سب رپورٹ یہاں نارمل ہے تمہارے کو کوئی بیماری نہیں, ارے یار خود کہتے ہو پر بھیج ڈالتا ہوں میرے تو کیا ہوگا. یہ بدامالیوں کی وجہ سے پریشانی ہوتی ہے ایمان والوں کو, ادھر ادھر متوجہ ہونے کے بجائے باپوں کے پاس اور ڈاکٹروں کے پاس اور رپورٹوں کے ساتھ اس کے علاوہ اللہ کی طرف متوجہ ہونا چاہیے. تو پھر روح ہی اللہ, اللہ ہی کی طرف توڑو اور اللہ ہی کی طرف متوجہ ہو جاؤ, تمہارے تمام پرابلم کا سولوشن ایک اللہ کے ہاتھ میں, ساری پریشانیوں کا حل کس کے ہاتھ میں ہے, اللہ. وہ اللہ ایسی قدرت والا ہے کہ وہ ذلت کے نقشوں میں سے نکال کر عزت کے میناروں پر بھجانے والا ہے, کہ یوسف علیہ السلام کو ان کے بھائیوں نے کنویں میں ڈال دیا اور یہی چاہتے تھے کہ ہمارا بھائی بچپن میں ہی ختم ہو جائے تاکہ اس کو بڑھوتری نہ ملے, اس کو عزت نہ ملے, باپ کی محبت نہ ملے, یہ دنیا میں ترقی نہ کرے. انہوں نے کنویں میں ڈال دیا لیکن اللہ تعالیٰ نے کنویں میں سے نکال کر پھر سانپنے کے ذریعے سے مصر کے بادشاہ سے دکھوایا, پھر وہاں سے لے کے مصر کے وزیر مصر کے محل میں پہنچایا, اور وہاں سے بھی عزت لگوا کر کے جیل خانے میں پہنچایا, اور پھر جیل خانے میں سے عزت کے ساتھ پورے مصر کا بادشاہ بنا دیا. یہ کنویں کے راستے سے, دین کے راستے سے آدمی کو اللہ ذلت سے نکال کر عزت. آج بھی یہ امت جتنی سبھی دنیا میں نظر آ رہی ہے, اگر یہ امت مسلمان پوری دین پر آ جائے گی تو اللہ تعالیٰ ان کو عزت کی دنوں پر نکالے. ابھی ہمارے بڑودا کے اندر چند دن پہلے مولانا ابراہیم صاحب راہل پر تشریف لائے تھے کسی ایک حصے سوراج کی مجلس کے اندر, تو مولانا بڑے یقین کے ساتھ اور زور کے ساتھ یہ بات کہی خالی اگر عصمت کے پوری دنیا کے مسلمان پانچ وقت کے نمازی سو ٹکا ہو جائے تو اللہ تعالیٰ ساری پریشانیوں کو دور کر دے گا, ساری پریشانیوں کو اللہ دور کر دے گا خالی پانچ وقت کے نماز میں سو ٹکا پابند ہو جائے, مرد بھی عورتیں بھی جوان بھی بچے بھی سب اللہ ساری پریشانیوں کو دور کر دے. میرے بزرگ اور بھائی کو اللہ تعالیٰ نے زندگی دی ہے, زندگی بہت قیمتی ہے اور اس زندگی کو ہم نے بنا کر جانا ہے, یاد رکھنا کپڑوں سے رنگوں سے زیوروں سے سونا چاندی سے اونچا گاڑیوں میں گھومنے سے اور اونچا اونچا مکانوں میں رہنے سے زندگی قیمتی نہیں بنے گی. جیسا ہمارے محمد لاکھ افسر پڑھا کرتے ہیں کہ آج کل تو یہ دنیا اتنی بے قیمت ہو گئی کہ آپ یوروپ اور امریکہ کی سڑکوں پہ کھڑے ہو جاؤ وہاں سے 50 لاکھ کی گاڑیاں گزرتی ہے, 50 لاکھ کی گاڑی میں جہاں انسان بیٹھا ہے اس کی بازو کی سیٹ میں کتا بھی بیٹھا ہوا ہے, تو 50 لاکھ کی گاڑی میں کتا بیٹھ جائے, وہاں امریکہ یوروپ میں کتوں کے نام پہ فلیٹ خریدتے ہیں, کتوں کے بینکوں میں کھاتے کھلواتے ہیں, بینکوں میں لاکھوں ڈالر رکھتے ہیں اور ایسے ایسے پاپر سوٹ پہنا کے کتوں کو جو ہمارے یہاں مالدار کے بچوں میں نصیب نہیں ہوتے. تو یہ دنیا سے اتنی جینمل ہے, اگر ان کی زندگی بلکہ بڑی ہوتی دولتوں سے تو یہ کتے انسان بن جاتے, یہ 50 لاکھ کی گاڑیوں میں پھر رہے ہیں, یہ کوئی بہت عزت کی بات ہو گئی. دنیا کی چیزوں سے آدمی کی زندگی قیمتی نہیں بنتی, زندگی ایمان اور اعمال سے اور صفات سے قیمتی بنتی ہے. ایک اللہ والے فرماتے ہیں یہی انسان یہی مسلمان جب اپنی ذات پر محنت کرنا شروع کر دیتا ہے, چاہے وہ انجینئر ہونا چاہیے حضرت مولانا یوسف صاحب رحمۃ اللہ کی میں نے ایک تقریر سنی, ایک بیان سنا. حضرت وہ رفری کا ترجمہ کرتے ہیں, سنے مراتے ہیں وہ رفری کل انسان رفیع خود زمانے کی قسم, اس کا اصل معنی یہ لفظی معنی یہ ہے, دنیا بھر کے سارے انسان خسارے میں ہیں, نقصان میں ہیں, سوائے وہ لوگ جو چار مہینے کی محنتیں کرتے ہیں, ایمان بنا کے ہیں, عمل بنا کے ہیں, اور ایمان اور عمل کی دعوت کو لے کر دنیا میں جیتے ہیں, اور اس پر جو دنواری آتی ہے اس پر سفر کرتے ہیں. یہ چار مہینے کی محنت کرنے والے خسارے میں نہیں ہیں. باقی یہ کیا ترجمہ کرتے ہیں, دنیا بھر کے ڈاکٹر, دنیا بھر کے انجینئر, دنیا بھر کے گزرا, دنیا بھر کے عمرا, دنیا بھر کے حکمرا, سارے کے سارے خسارے میں ہیں, سوائے وہ لوگ کے جو یہ چار لائن کی محنت کرتے. سب کے بننے کا ایک ہی راستہ ہے, چاہے ڈاکٹر صاحب ہو, وکیل صاحب ہو, انجینئر صاحب ہو, مالدار صاحب ہو, یا کوئی بھی کتنا اپنا کرے, اپنے عہدے میں کتنا بھی بڑا ہو, لیکن ہر ایک کو اپنی زندگی بنانے کا راستہ ایک ہی ہے, اور وہ ایمان اور عمل کا راستہ. اور یہ ایمان اور عمل کے راستے پر زندگی بنانے کے لیے اللہ نے یہ دعوت کی عظیم شان محنت کی ہے. اور یہ دین اتنا رام ہے کہ سب کے لیے جنت میں جانا آسان ہے. سبھی ہم تو دنیا میں مالدار ہیں تو آخرت میں ہم کو جنت نہیں ملے گی, نہیں مالدار بھی ہے جیسے تاجر آدمی ہے, بزنس مین ہے. تو اللہ کے پیارے رسول صلی اللہ علیہ وسلم نے فرمایا, جو تاجر مسلمان سچائی اور ایمانداری کے ساتھ, امانتداری کے ساتھ اپنی زندگی پر تجارت کو کرے گا, دھوکا نہیں دے گا, دودھ نہیں کھلے گا, اور کسی کا حق نہیں دبائے گا, تو قیامت کے دن نبیوں کے تحت پڑوس میں جگہ ملے گی. بادشاہ ہے, وقت کا بادشاہ ہے, منسٹر ہے, گورنر ہے, اگر وہ بھی شریعت اور سنت کے مطابق زندگی گزار رہا ہے, اللہ کے بھی حق کو ادا کر رہا ہے, پیارے آقا صلی اللہ علیہ وسلم کے بھی حق کو ادا کر رہا ہے, اور اللہ کے بندوں کا بھی حق ادا کر رہا ہے, تو ایسے بادشاہ قیامت کے دن جب کے ساری پبلک نفسہ نفسی کے عالم میں ہوگی, یہ لوگ اللہ کے عرش کے سائے میں ان کو جگہ دیں گے. اور ایک غریب سے غریب آدمی ہے, روز کما کر کھانے والا, ایسا نہیں ہے کہ یہ تو یہاں بھی غریب ہے نا, وہاں بھی اس کو تکلیف اٹھانی پڑے گی, نہیں. اللہ کے پیارے رسول صلی اللہ علیہ وسلم نے فرمایا, اگر غریب لوگ مسلمان ہیں اور اللہ کے حکم پر چلتے ہیں اور شریعت اور سنت اور دین پر عمل کرتے ہیں, تو قیامت کے دن دیندار مالداروں سے, دیندار مالداروں سے 500 برس پہلے اللہ ان کو جنت دے گا. غریب کے لیے بھی جنت کا راستہ کھلا ہوا ہے, مالدار کے لیے بھی کھلا ہوا ہے, پڑھے لکھوں کے لیے بھی ہے, ان پڑھوں کے لیے ہے, ڈاکٹروں کے لیے, وکیلوں کے لیے, سب کے لیے ایک ہی راستہ ہے کہ ایمان اور عمل والی زندگی بناؤ, اور ایمان اور عمل کی محنت کو لے کر دنیا میں چلو گے. یا ایھا الناس, اے دنیا کے انسانوں, ان دنیا حلوات خضرات, دنیا سرسبز میٹھی ہے, فإن اللہ مستخلفکم فیہ, بے شک اللہ تمہیں ان دنیا کا مالک بنائے گا. ہمارے نبی صاحب نے بہت بشارت سنائی ہے, صحابہ کو سنائی, لیکن صحابہ اتنے استعمال نہیں کر سکے بعد والوں کے لیے, جیسے مولانا الیاس رحمۃ اللہ علیہ فرماتے تھے کہ محنت ہم کریں گے, درخت ہم لگائیں گے, اور بعد میں آنے والے پھل کھائیں گے. اللہ کے پیارے رسول صلی اللہ علیہ وسلم نے بڑی بشارت اس امت کو سنائی ہے کہ خوشخبری لے لو, تمہارے پاس بہت دنیا آئے گی, بہت دنیا آئے گی, اور بہت سبزر کے دیجیے, اللہ تمہیں اس دنیا کا مالک بنائے گا, لیکن اللہ پھر دیکھے گا, دنیا دے کے امتحان لے گا, کئی پتا ملون تم کیسے عمل کرتے ہو. یہ نہیں کہ پہلے تو بہت آوک نہیں تھی اور بہت انکم نہیں تھی اور بہت پیسے نہیں تھے اور چھوٹے مکان میں زندگی بسر کرتے تھے, اب روپیہ آ گئے, بڑا بنگلہ بنا لیا, اب فجر کی نماز بھی چھوٹ رہی ہے, پہلے تو مسجد بھی پڑھ رہے تھے, اب فجر کی نماز بھی چھوٹ رہی ہے. تو یہ تو مال کا شکر ادا نہیں ہوا, یہ تو ناشکری ہوئی اللہ کی نعمت ہو. تو اللہ دینا جانتا ہے, وہ اللہ جیتنا بھی جانتا ہے. ایک بستی والوں کے بارے میں اللہ بیان کر رہے ہیں کہ ہم نے ان کو اتنی روزی کے دروازے کھول دیے تھے کہ हर जगह से इसको रोटी मिल रही थी। हर नगर आदि नगर मुसलिम नगर इसको नगर में खुल गई मकान, हर जगह से इसको रोटियां मिल रही थी। जहां पर मिट्टी में हर तरह का सोना आ रहा था, लेकिन ज्ञान हो मिला अल्लाह की नियमतों की नाशुक्री की हो गई, अल्लाह के हुक्मों को तोड़ा, खुद परस्ती में पड़ गए, गुनाहों में लग गए, शिर्क में लग गए और बड़े बड़े कबीरा गुनाहों में पड़ गए। अल्लाह का फरमाते हैं कि जब फिर पकड़ करने पर आया तो जितना मैं दे रहा था ऐसा छीना कि फकरों पाता और भूख इनका लिबास बना लिया। चारों तरफ से मेहनत आ रही थी, खा रहे थे, जैसे कोई सवाल के बारे में अल्लाह ने कुरान में बयान किया, हमने इतनी नेमतें दी थी, ऐसे लंबी कतारों में दोनों साइड दाएं बाएं लंबी कतारों में फलों के बागान थे और इतने फल लगे हुए थे कि अगर कोई खाली टोकरा सर पर लेकर गुजर जाता तो उसका टोकरा भर जाता था। और एक बहुत बड़ा पानी का डैम था, उसमें से वो पानी लेते थे और कितनी खुशनुमा बस्तियां थी उनकी कौम सभा की, जो यमन की बस्तियां थी, कि कोई बीमार आदमी उनके इलाके में आता वहां के आबो हवा से वो तंदुरुस्त हो जाता। और अल्लाह ने यही बात कही कि खाओ पियो और अपने रब की नियामतों का शुक्र अदा करो, ईमान और अमल वाली अल्लाह को लेकर राजी करने वाली जिंदगी गुजारो। इसके पास तकरीबन बहुत सारे नबियों को भेजा, 13 नबियों को भेजा, एक की भी बात नहीं मानी तो फिर अल्लाह ताला ने सिर्फ छोटे छोटे चूहों को भेज दिया और उनके ऊपर बंद के ऊपर वो अपने दांतों से उनके बंद को खोलने लगे तो उन्होंने चूहों को मारने के लिए बिल्लियां पाली और बिल्लियों को लगा लिया। तो वो तो दुनिया के चूहे चूहे थे, वो तो अल्लाह के आजाद के फरिश्ते थे, तो बिल्लियों पर चूहे हमला करने लगे, बिल्लियों को भगा दिया और सभी महीनों के अंदर पूरा देश कमजोर कर दिया। और जैसे देश टूटा पा रहा था पानी उनकी बस्तियों को डुबो दिया। यहाँ तक एक वक्त ऐसा आया कि कुत्ते और बिल्ले काट काट के खाने लगे, ऐसे भूखे अल्लाह ताला बड़ी कुदरत वाले हैं, वो चाहे तो जिल्लत से इज्जत और इज्जत से जिल्लत भी किया जाता है, इज्जत के उतार करके जिल्लत के गले में भी उतार दिया। इसलिए मेरे बुजुर्ग भाइयों, हमारी जिंदगी का मकसद हम लोग को हासिल करना है। अगली अगली तारीखों में सारे बात की दुनिया आई, अब तो रहमानी कितनी दुनिया थी। बाद में जब फुटवार का जमाना आया, अब तो रहमानी के और अकेला बड़े पार्लर के बड़े बड़े काफले जो आते थे दूसरों के, वो सारे के सारे अल्लाह के रास्ते में सत्कार कर दे दी थी। लेकिन इसकी तस्वीर होगा नहीं छुट्टी थी, इनकी नमाजें कदा नहीं गुजारी थी। आप तो समझते चाहे बस मालदार लोग मस्जिद में जाने को शर्म महसूस कर रहे हैं। हालांकि अल्लाह के प्यारे रसूल सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि पूरी दुनिया की जमीन के अंदर जमीन के टुकड़ों में सबसे महबूब जमीन का टुकड़ा अल्लाह के नजदीक मस्जिद है, महबूब जगह मस्जिद है और सबसे नापसंद जगह बाजार है। तो बाजारों में हमारा घी लगता है, मस्जिद में हमारा घी नहीं लगता है, मस्जिदों में अकेले नमाज पढ़ लेते हैं। हालांकि अक्सर मुलाकातों में हम लोग जाते हैं तो जो घरों पे बदल की नमाज पढ़ लेते हैं उनको कहते हैं कि भाई तुम लोग माशाल्लाह ताजी लोग हो, अगर तुमको ऐसा फैसला बता रहे कि 1 रुपया इन्वेस्टमेंट करोगे तो तुमको 27 रुपया 1 रुपये पर 27 रुपया प्रॉफिट और नफा मिलेगा तो जिंदगी में कभी कुछ ऐसा कारोबार छोड़ोगे। प्यारे रसूल साहब की हदीस है, आपकी मुबारक जबान से कि जो मुसलमान जमात के साथ मस्जिद में नमाज अदा करेगा फर्ज नमाज, उसको अकेले नमाज पढ़ने से 27 गुना ज्यादा नमाज होगा जवाब मिला। और फिर अल्लाह के प्यारे रसूल सल्लल्लाहु अलैहि वसल्लम कितनी नाराजगी का हालत है, रहमत वाले नबी है, एक मतलब आपके सामने चोर को लाया गया उसकी चोरी का गुना साबित हो गया तो फिर आप क्या है, आप तो कोई रास्ता ही नहीं था। अल्लाह के प्यारे रसूल सल्लल्लाहु अलैहि वसल्लम ने ये बात भी फरमाई, अगर तुम उसको मेरे पास चला दे और तन्हाई में ले जाकर उसको तौबा करवा लेते तो अल्लाह ताला माफ कर देता, लेकिन अब मेरे पास आए हो और चोरी का गुनाह साबित हो गया है तो अब उसका हाथ काटो, हाथ काटना पड़ेगा। जब हाथ काटा जा रहा था आप चारों कतार बोल रहे हैं, رہے ہیں، یا رسول اللہ آپ نے یہ حکم دیا اور آپ رو رہے ہیں، ہاں اگر تم پورا کروا دیتے تو اچھا لگتا، میرے امت کا ہر کیا نظر ہے، اتنی ساری اپنی امت سے پیار اور محبت، لیکن پھر بھی ان لوگوں سے اتنے ناراض ہے جو گھروں پر نماز پڑھنے کے آپ نے فرمایا. میرا دل یہ چاہتا ہے کہ میں سب جوانوں کو قبول اپنی جمع کرے اور ان کے گھروں کو آگ لگا دوں آگ جو بغیر مسلم کے گھروں میں نماز پڑھے. میرے بزرگ اللہ تعالیٰ نے ہمیں زندگی یہ چار دن کی جانی بگڑ دے دی ہے، یہ زندگی ختم کس گھڑی میں ہماری زندگی کی شام ہو جائے گی اور کب ہماری آنکھیں بند ہو جائے گی، اچانک کیسی موتیں ہو رہی ہے، اب جو گیا وہ گیا اور قیامت تک واپس نہیں آئے گا، جو جاتا ہے وہ قیامت تک واپس نہیں آئے گا. حدیثوں میں آتا ہے ایک فرشتہ روزانہ زمین پر اتر کر صبح میں اعلان کرتا ہے، صبح کے شروعات میں دن کی شروعات میں اور سونے والوں اٹھ جاؤ اٹھ جاؤ، آج کا دن تم کو زندگی میں ملا ہے، جتنی چاہے نیکیاں کر لو سب شام کو سورج ڈوب جائے گا، یہ گزرا ہوا دن قیامت تک واپس لوٹ کر دیا ہے. آج کی بدل کی نماز کا وقت چلا گیا، جتنے مسلمان سو رہے ان کا گزر بھی دیا گیا، اور جو مسلمانوں نے اٹھ کر کے نماز پوری قدر کی اس سے نیکی بھی لکھ دی گئی. اور نیکی کرنے والا قبر تکلیف کے در سے نیکی بن چھوڑ تکلیف جاتی رہے گی، نیکی باقی رہے گی، لذت کی وجہ سے گناہ بن کر لذت بھی جاتی رہے گی گناہ باقی رہے گی. آج کا بدل کا وقت چلا گیا، قیامت تک واپس نہیں آئے گا. جنہوں نے پڑھ لی ان کا دیکھ کیا لکھ دی گئی، جنہوں نے چھوڑ دیا اب وہ گناہ بھی لکھ دیا گیا، قیامت میں بولے گا. میرے بھائیوں دوستوں بزرگوں، یہ سارے اجتماع اور یہ سارا جوڑنے کی محنت بس اسی لیے ہے کہ موت سے پہلے پہلے ہم اپنی زندگیوں کا رخ صحیح کر رہے ہیں. سمجھدار وہ بنتا ہے کہ جو موت سے پہلے پہلے اپنی زندگی میں حرام کاموں سے اپنے آپ کو روکے، اپنے نفس پر قابو پا لے اور موت کے بعد آنے والی زندگی کی تیاری کر لے. ابھی ہمارے ہر دو چار دن میں کہیں نہ کہیں سے خبر آتی ہے کہ اس کا انتقال ہو گیا. کیسے ہو گیا کہ گاڑی چل رہا تھا اور راستے میں جو ہے چھاتی میں درد ہوا، سائڈ پر گاڑی کر دی، اسٹیئرنگ پر سر ڈال دیا، انتقال ہو گیا. ابھی آپ کے علاقے میں نے سنا ہمارے بنگلور کے مولوی صاحب ہیں میرے ساتھ، شاید انہیں کے گاؤں کی جماعت ایک مستورہ کی گئی ہوئی تھی، دس دن کی مستورہ کے لیے دیوالی کی چھٹیوں میں ان کی ایک جوان لڑکی تھی 19 سال کی لڑکی، ان کو چھوڑ کر وہ جماعت میں گئے تھے اور 3-4 دن ہوئے تھے. وہ لڑکی بالکل صحیح سالم تندرست تھی، فون پر ان کو بات چیت بھی ہو رہی تھی، اچانک ایک دن ہو گیا 19 سال کی نوجوان تھی. موت کا کوئی بھروسہ نہیں اور زندگی کا بھی کوئی بھروسہ نہیں اور حالات کا بھی کوئی بھروسہ نہیں. اور اچھے کھاتے تندرست رات کو سو جاتے ہیں اور صبح میں آواز آتی ہے، فون آتا ہے کہ وہ ان کا انتقال ہو گیا، ان کا بریں ہیمریج ہو گیا اور یہ بے ہوش ہو گئے، یہ کوما میں چلے گئے. بھائی رات کو تو بہت اچھی طرح ہم نے ہنسی مذاق کری، کھایا کھانے میں بیٹھ کر کے، ہاں وہ سب کچھ ہے، اس کی گھڑی آ گئی تھی پیدا جان کر وہ لایا جیون، جب کسی کی گھڑی آ جاتی ہے ایک سیکنڈ آگے بھی نہیں ایک سیکنڈ پیچھے. ابھی ہمارے مولانا محمد صاحب کر کے ایک ہی مسجد میں 60 برس تک امامت کی، 60 برس ان کی عمر 90 سے زیادہ عمر، ماشاء اللہ سلجے کے ہر وغیرہ کو برتن دیجیے آگے. ایک دن ابھی چند دنوں پہلے ایک دن اٹل کے نام ان کا مکان اوپر تھا، اوپر سے وضو کر کے نیچے آئے اور پیر دھونے کے لیے نل پر گئے اور وہاں دھیرے دھیرے جو ہے نیچے سو گئے اور انتقال ہو گیا. باوضو اور عصر کی نماز پڑھنے کے لیے جماعت کو 2-4 منٹ باقی تھی، 2-3 منٹ باقی تھی جماعت پہلے عصر کی اور اس سے پہلے ان کا انتقال ہو گیا. اگر دیکھو ان کو مہلت دی جاتی تو ان کو جماعت میں شریک ہونے کی مہلت دی جاتی اور ان کی موت نماز میں اور سجدے میں آتی، لیکن ان کی گھڑی آ رہی تھی، ابھی وہ باوضو تھے اور پیر دھو کر کے اندر حرم میں جانے کے لیے تیار ہو رہے تھے، اتنے میں ان کی روح نکل گئی. 30 منٹ 80 منٹ میں ان کی روح پرواز ہو گئی. वो जीतने जा रहे थे, पार्टी द्वार निकल के पकड़ लिया, सुना दिया वो भी हो ईमान की गलती के साथ। मेरे बुजुर्ग और भाइयों, असल पत्ता ईमान के खात्मे का है। इन दुनिया में तो हम जैसे भी जिए हैं, वो एक बुजुर्ग कहते हैं कि यहाँ तो ऐसे रहे कि वैसे रहे, वहां देखना है कि हम कैसे रहे। असल ईमान पर खात्मे का हम सबको फिक्र है। हदीस में ही नबी खवादी, हर आदमी का एतबार अल्लाह के यहाँ खात्मे का होगा। बस अभी मैंने दो किस्से आपको बयान कर देता हूँ और उसके बाद फिर जो है शुरू कर देता हूँ। एक हमारे जो मौलाना फिर गुरु पिता लक्ष्मणी रामू दादा को एक किस्सा सुना रहे, बोला मेरे दोस्त के वालिद साहब थे, छुट्टियों में मैं मेरे दोस्त के वहां चला गया करता था। बहुत अल्लाह के वो नेक बंदे बुजुर्ग बंदे थे, का एक मतलब मैंने कहा कि हाजी साहब आपने कोई जिंदगी में ऐसी कोई दुआ अल्लाह से की जो आपकी कबूल हो गई हो? तब मैंने एक मतलब अल्लाह से ये दुआ की कि अल्लाह मुझे हर साल हज बैतुल्लाह नसीब करना और हर साल रमजान मुबारक के अंदर मुझे रमजान के अंदर अच्छी अच्छे में एहतियात और वो भी मदीना मुनव्वरा में मस्जिद नबी में नसीब करना। तो मैंने 32 साल पहले ये दुआ की थी, 32 साल से कंटिन्यूस हर साल में हज भी कर रहा हूँ और मदीना मुनव्वरा में रमजान में अच्छी अच्छे का एहतियात भी कर रहा हूँ। कहा कि हाजी साहब अब कोई तमन्ना का, बस मेरी आखिरी तमन्ना है कि मेरी मौली मदीना मुनव्वरा में है और जब मैं तुम अपनी में दफन हो जाऊं, ये मेरी आखिरी तमन्ना का भी है। उसके दो चार साल के बाद कहा हजरत फरमाते मैंने सुना कि मेरे दोस्त के वालिद साहब रमजान में उम्रे में गए, मदीना मुनव्वरा में थे, मस्जिद नबवी में थे, जन्नत की तैयारी में थे, असर की नमाज चल रही थी, रोजे की हालत में, एतकाफ की हालत में, दूसरी रकात के सजदे में उनका इंतजार हो गया। अगर उम्र का बल है, जैसे जिंदगी गुजारोगे ऐसी मौत आएगी और जैसी मौत आएगी ऐसे कयामत के दिन कब्रों से उठाएगा। मस्जिद नबी अभी अभी की बात कर रहा हूँ, मेरा लड़का खुद आंखों देख रहा है। मेरा लड़का भी उम्र में गया था, वो टूर वालों के साथ गया था उनकी मदद के लिए, तो अहमदाबाद के 30 थे हाथी जैसे करके उम्र के लिए मतलब, तो उसमें अहमदाबाद की अहमदाबाद की एक औरत थी, तकरीबन 65 बरस की उसकी उम्र थी और उम्र में आने से पहले कुछ साल पहले या कुछ महीनों पहले उसकी जिंदगी इतनी गुमराही वाली थी कि ये औरत शराब पी रही, लेकिन फिर अल्लाह ने कोई ऐसे दीन की बात सुन ली होगी, अल्लाह ने उसको तौबा की तौफीक दे दी, सारे काम पूरे छोड़ दिए और वो मदीना मुनव्वरा हज के लिए और उम्रे के लिए वो गई। अभी एक महीने पहले की बात है, 15 दिन या एक महीने पहले की बात, वो उम्रे के लिए गई मक्का मुकर्रमा में, आज दस दिन गई, वहां उम्रा किया, तवाफ किए और फिर से लेकर निकली थी। मैं तो वहां जाके मर जाऊंगी, मदीने में मर जाऊंगी, तो मक्का में भी रही, फिर मदीना मुनव्वरा गई, वहाँ रोजे मुबारक पर हाजिरी भी दी, 4 दिन रही, वहाँ बदर में भी ज्यारत करके आई और दूसरी भी ज्यारत की जगह पे आई। 4 या 5वें दिन उसको एहतियात आया और इंतकाल हो गया। मदीना मुनव्वरा मस्जिद नबी में उसकी जनाजे की नमाज हुई, हजारों लोगों ने नमाज पढ़ी, वहाँ के इमाम ने नमाज पढ़ाई और जन्नतुल बकी ने उसको दफन होना नसीब हुआ। मेरा लड़का खुद उसकी कब्र में उतरा था, कोई मेहनत नहीं था उसको, बगैर मेहनत मेरे बुजुर्ग और भाइयों, अल्लाह के निशान में जब किसी बंदे की सच्ची तौबा को कबूल कर लेते हैं तो उसको ईमान पर खत्मा नसीब कर देते हैं। इसलिए अल्लाह ने तो हर मुसलमान से ईमान पर खात्मे का मुतालबा किया है। पर आखिरी बात, अल्लाह कुरान में कह रहे हैं या अय्युहल्लज़ीना आमनू तक़ुल्लाह हक़्क़ा तुक़ातिही ईमान वालों, अल्लाह से ऐसा डरो जैसा कि उससे डरने का हक है। वला तमूतुन्न इल्ला वअंतुम मुस्लिमून, और देखो तुम सबको मुसलमान बन के ही मरना है। अब मुफ्त से ही फरमाते कि अल्लाह ऐसे काम करके हुक्म दे रहा है जो हमारे इख्तियार में नहीं है। हमको ना मालूम है कि कौन सी गली हमारी मोटाएगी, कौन से साल में, कौन से महीने में, कौन से दिन में, कौन से वक्त में, कौन सी आदत में। ये तो अल्लाह ताला हुक्म दे रहे हैं कि तुम सबको ईमान वालों मुसलमान होके ही मरना है। तो उसकी तफसीर में उलमा ने फरमाते हैं इसका मतलब ये है कि मुसलमान बनकर जिंदगी गुजारोगे तो मुसलमान होने की हालत में मौत आएगी। हदीसों में क्या कहता है कि जो पांच वक्त की नमाज की पाबंदी करेगा मलेकुल मौत खुद उसको करना पड़ेगा, फिर बाद में उसकी रूह निकाले। और एक हदीस में फरमाया जो भी बंदा ये चाहे कि कयामत के दिन में कब्र से मुसलमान बनकर उठाया जाऊं उसको चाहिए कि मस्जिदों में पांच वक्त की नमाजों का एहतमाम किया जाए। ये जिंदगी बनाने के लिए मेहनत है। अक्सर दिखा देते अल्लाह वाले के डॉक्टर के घर बच्चा पैदा हुआ तो सिर्फ पैदा होने से डॉक्टर नहीं बन जाएगा, और वकील के घर बच्चा पैदा हुआ तो वकील का बेटा वकील नहीं बन जाएगा, उसको भी पास की तरफ कॉलेज में स्कूल में जाना पड़ेगा और 15 साल पढ़ाई करनी पड़ेगी, डिग्री लेनी पड़ेगी। ऐसे ही मुसलमान के घर पैदा तो हो गए लेकिन वो मुसलमान बनना जो जिंदगी अल्लाह करते हैं उस जिंदगी के बनाने की भी मेहनत है। डॉक्टरी की मेहनत, वकालत की मेहनत, इंजीनियरिंग की मेहनत, सब मेहनत समझ में आती है। इसके बाद यार हम कलमा तो पढ़ते हैं, तहज्जुद पढ़ते हैं, फिर ईमान बनाने की कौन सी मेहनत है? ताकि मेहनत है ताकि ईमान के साथ जिंदगी गुजरे, ताकि ईमान पर हमारा खात्मा हो। इसके लिए मेरे बुजुर्ग को कहते हैं अल्लाह के रास्ते में हम देखें जन मार्ग को लेकर कि जिन अस्पताल में हमारा यकीन बिग रहा है, जिन अस्पताल में हमारा अमल बिग रहा है, उन अस्पताल से निकलना पड़ेगा। और चार दीवारी में मस्जिदों की चार दीवारी में मस्जिदों वाले माहौल में रहकर घंटों तालीम के हल्कों में बैठकर मुझे अपना ईमान बनाना पड़ेगा, हिदायत का नूर देना पड़ेगा। उसके बाद फिर इंशाल्लाह हम ईमान पर साबित कदम हो जाएंगे। इसके लिए कहते हैं अल्लाह के रास्ते में कमों के वक्त के लिए हम इरादा करें ताकि हमारा ईमान बने, हमारी जिंदगी ईमान और अमल पर आए। और इसके लिए हिम्मत करके बताओ आप हजरत में से कौन किया जाए।